तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो सम् 19 गते 2024। विषय प्रायश्चितको सिद्धान्त स्वर्णपाठ मत्ती रोगीहरूलाई निको पार मरेकाहरूलाई जीवनमा ल्याऊ कुष्ठ रोगीहरूको उपचार गर मानिसहरूबाट भूत दबाऊ म तिमीहरूलाई चित्तमा यी शक्तिहरू दिन्छु यसर्थ चित्तमा तिनीहरूलाई सघाऊ उत्तरदायी पढाई युहन्ना हामी अब तिमीहरूलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौ हामीले यो सुन्यौ हामीले आफ्नै आँखाले देख्यौ हामीले हेर्यौं यो हामीले हाम्रा हातले स्पर्श गियौ हामी तिमीहरूलाई त्यो वचनको बारेमा भन्दैछौ जसले जीवन प्रदान गर्छ अब हामी तिमीहरूलाई हामीले देखेका अनि सुनेको कुराहरू भन्छौ किनभने हामी चाहन्छौ कि हामीसित तिमीहरूको संगति रहोस् संगति जो हामी एकसाथ सहभोग गर्छौ त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ हामी तिमीहरूलाई यी कुराहरू लेखिरहेका छौ जसद्वारा तिमीहरू आनन्दले परिपूर्ण हुन सक्नेछौ हामीले परमेश्वरबाट साँचो सन्देश सुन्यौ अब हामी यो तिमीहरूलाई भनिरहेका छौ कि परमेश्वर ज्योति हुनुहुन्छ परमेश्वरमा अन्धकार हुँदैन हामीलाई पिताले यति विघ्न प्रेम गर्नुभएको छ कि हामी परमेश्वरको बालकहरू भनिनु योग्यका छौ अनि वास्तवमा हामी परमेश्वरका बालकहरू हो तर संसारका मानिसहरू यो बुझ्दैनन् कि हामीहरू परमेश्वरका बालकहरू हो किनभने तिनीहरूले उहाँलाई चिनेका छैनन् प्रिय मित्रहरू अब हामी परमेश्वरका बालकहरू हो हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौ हामी जान्दछौ कि जति बेला ख्रिस्त आउनुहुन्छ हामी उहाँ जस्तै हुनेछौ किनभने हामी उहाँको वास्तविक रूप देख्नेछौ ख्रिस्त पवित्र हुनुहुन्छ अनि हरेक व्यक्ति जसको ख्रिस्टमा आशा छ स्वयंलाई ख्रिस्त जस्तै पवित्र राख्नेछन् मत्ती येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो उहाँले तिनीहरूको सभागारहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो उहाँको कीर्ति सिरियाभरि फिँजियो अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँ कहाँ ल्याउन थाले ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत प्रेत र पिसाच लागेकाहरू थिए कतिजना छाले रोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए येशूले तिनीहरू सबैलाई निको पार्नुभयो धेरै धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे ती मानिसहरू गालिल डेकापोलिस यरुसलेम यहुदिया तथा यर्दन नदी पारीका अन्य इलाकाबाट आएकाहरू थिए मत्ती येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो येशू डाँडामा उक्लेर बस्नुभयो उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो उहाँले भन्नुभयो ती मानिसहरू गण्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौ भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। धन्य शोक गर्नेहरू, किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ। धन्य विनम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नुहुनेछ। धन्य अरूप्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य शान्ति मेलमिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्र भन्नुहुनेछ। धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ। धन्य हो तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्, झुटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हो। सुखी र खुसी बन, स्वर्गमा तिमीहरूलाई ठुलो इनाम मिल्नेछ, किनभने तिमीहरूका अघिका अकमबक्तहरूलाई तिनीहरूले यसरी नै व्यवहार गरेका थिए। यसै कारणले तिमीहरू सिद्ध हौ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ। त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशु कहाँ ल्याए। ऊ अन्त थियो अनि बोल्न पनि सक्दैनथ्यो, किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। सबै मानिसहरू चकित भए, तिनीहरूले भने, निश्चय नै यी मानिस नै दबका पुत्र हुन् जसलाई परमेश्वरले हामी कहाँ पठाउने प्रतिज्ञा गर्नुभएको थियो। जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने, तब तिनीहरूले भने, येशूले मानिसहरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो। येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ, त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन, त्यसरी नै विभाजन भएको कुनै परिवार सफल हुँदैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ, तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ। तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। जब येशू मानिसहरूसित अझ बातचित गर्दै हुनुहुन्थ्यो, उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे। कुनै एकजनाले भने, तपाईँकी आमा र भाइहरू बाहिर उभिरहेका छन् अनि तिनीहरू तपाईँसँग भेट गर्न चाहन्छन्। येशूले त्यो मानिसलाई बोल्दै गर्ने मानिसलाई भन्नुभयो, मेरा आमा र मेरा भाइहरू को हुन्? आफ्ना चेलाहरूलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, हेर यिनीहरू नै आमा र भाइहरू हुन्, जसले स्वर्गको मेरो पिताले चाहनु भए जय गर्दछ उनीहरू नै मेरा भाइ बहिनी र आमा हुन्। युहन्ना येशू मन्दिरको प्राङ्गण अन्तर्गत सुलेमानको दलानमा टहली रहनु भएको थियो। यहुदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, कहिलेसम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रिस्ट नै हो भने हामीलाई स्पष्ट पार। येशूले उत्तर दिनुभयो, मैले तिमीहरूलाई पहिले भनिसकेको छु तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु मेरो पिताको नाममा, ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ। तिमीहरू तर विश्वास गर्दैनौ किन? किनभने तिमीहरू मेरा भेडाहरू हुनु, मेरो भेडाहरू मेरो आवाज सुन्दछन्, म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। म मेरा भेडाहरूलाई अनन्त जीवन दिँदछु, तिनीहरू कहिल्यै मर्ने छैनन्, अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्दैन। मेरा पिताले मेरो भेडा मलाई दिनुभयो, उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्दैन, पिता र म एकै हो। फेरि यहुदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे। युहन्ना, यो प्राय यहुदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नुहुन्थ्यो कि अब उहाँको संसार छोड्ने समय आइपुगेको छ, अब आफ्ना पिता कहाँ फर्किजाने समय आइपुगेको छ। येशूले सधैँ तिनीहरूलाई प्रेम गर्नुभयो जो उहाँसम्म त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो। युहन्ना, यति कुराहरू भनिसकेपछि येशूले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, पिता ठिक समय आइपुग्यो, यसकारण तपाईँको पुत्रलाई महिमा प्रदान गर्नुहोस् ताकि पुत्रले तपाईँलाई महिमा दिन सकोस्। यो अनन्त जीवन हो, मानिसहरूले तपाईँलाई मात्र साँचो परमेश्वर भनेर चिनुन् र येशू ख्रिस्टलाई चिनुन् जसलाई तपाईँले पठाउनु भयो। जुन काम तपाईँले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरे, पृथ्वीमा तपाईँको महिमा ल्याए। म तपाईँ कहाँ आइरहेछु, तर जबसम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गरून्। म तिनीहरूले सबै मेरा आनन्द पाउन भन्दछु। अब म स्वयंलाई सेवा गर्न तयार पारिरहेछु। यो म तिनीहरूकै लागि गर्छु ताकि साँचो रूपमा तिनीहरू तपाईँको सेवा गर्न तयार हुन्। म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्। तपाईँले दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, मैले त्यो महिमा दिए ताकि तिनीहरू एक हुन् जसरी तपाईँ र म एक हो। हे धार्मिक पिता, संसारले तपाईँलाई चिन्दैन तर म तपाईँलाई जान्दछु, अनि यी मानिसहरूले मलाई तपाईँले पठाउनु भएको हो भनेर जान्दछन्। मैले तिनीहरूलाई तपाईँ कस्तो हुनुहुन्छ देखाए, अनि अझ म तिनीहरूलाई तपाईँ कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईँबाट पाए जस्तै प्रेम पाउन सक्छन्, अनि म तिनीहरूमा बाँच्नेछु। मत्ती, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बचाउनुहोस्। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य, प्रायश्चित भनेको मानिसको परमेश्वरसँगको एकताको उदाहरण हो जसद्वारा मानिसले ईश्वरीय सत्य जीवन र प्रेमलाई प्रतिबिम्बित गर्दछ। नासरतका येशूले मानिसको पितासँगको एकतालाई सिकाउनुभयो र प्रदर्शन गर्नुभयो, र यसको लागि हामी उहाँलाई अनन्त श्रद्धाञ्जली दिनुहुन्छ। उहाँको मिसन व्यक्तिगत र सामूहिक दुवै थियो। उहाँले जीवनको काम केवल आफ्नो न्यायमा मात्र होइन तर नश्वरहरूप्रति दयामा पनि सही तरिकाले गर्नुभयो यिनीहरूलाई कसरी आफ्नो काम गर्ने भनेर देखाउन। तर तिनीहरूको लागि यो गर्न वा तिनीहरूलाई एकल जिम्मेवारीबाट मुक्त गर्न हुन। येशूले साहसपूर्वक काम गर्नुभयो इन्द्रियहरूको मान्यता प्राप्त प्रमाण विरुद्ध, फरिसी धर्म र अभ्यासहरू विरुद्ध, र उहाँले आफ्नो उपचार शक्तिले सबै विरोधीहरूलाई खण्डन गर्नुभयो। ख्रिस्टको प्रायश्चितले मानिसलाई परमेश्वरसँग मिलाउँछ, परमेश्वरलाई मानिससँग होइन, किनकि ख्रिस्टको ईश्वरीय सिद्धान्त परमेश्वर हो। येशूले आफ्नो चर्च स्थापना गर्नुभयो र ख्रिस्टको आध्यात्मिक जगमा आफ्नो मिसन कायम राख्नुभयो उपचार। उहाँले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो कि उहाँको धर्ममा एक ईश्वरीय सिद्धान्त छ जसले त्रुटिलाई हटाउनेछ र बिरामी र पापी दुवैलाई निको पार्नेछ। उहाँले कुनै बुद्धि कार्य वा जीवनलाई परमेश्वरबाट अलग नभएको दावी गर्नुभयो। यसले उहाँमाथि ल्याएको सतावटको बावजुद उहाँले मानिसहरूलाई शारीरिक र आध्यात्मिक दुवै रूपमा बचाउन आफ्नो ईश्वरीय शक्ति प्रयोग गर्नुभयो। त्यति बेलाको प्रश्न अहिले जस्तै थियो, येशूले बिरामीहरूलाई कसरी निको पार्नुभयो? यस प्रश्नको उनको उत्तर संसारले अस्वीकार गर्यो। हाम्रो गुरुको त्यो भनाए, म र मेरो पिता एक हौ, ले उनलाई रब्बीहरूको शैक्षिक धर्मशास्त्रबाट अलग गर्यो। परमेश्वरको बारेमा उनको राम्रो बुझाइ उनीहरूका लागि हक्कै थियो। उनी एउटै मनलाई मात्र जान्थे र अरू कुनैलाई दावी गर्दैनथे। उनलाई थाहा थियो कि अहंकार शरीरको सट्टा मन थियो र पदार्थ पाप र दुष्ट मन थिएनन्, र यस दिव्य विज्ञानको उनको बुझाइले उनलाई युगको अभिशाप ल्यायो। मानिसहरूको विपरीत र झुटा विचारहरूले उनीहरूको भावनाबाट ख्रिस्टको परमेश्वरसँगको पुत्रत्व लुकाए। तिनीहरूले उहाँको आध्यात्मिक अस्तित्व बुझ्न सकेनन्। तिनीहरूको शारीरिक दिमाग यसको साथ शत्रुतामा थियो। तिनीहरूका विचारहरू ख्रिस्ट येशूले प्रस्तुत गर्नुभएको परमेश्वरको आध्यात्मिक विचारको सर्दा नश्वर त्रुटिले भरिएका थिए। परमेश्वरको समानता हामी पाप मार्फत दृष्टि गुमाउँछौ, जसले सत्यको आध्यात्मिक भावनालाई बादल बनाउँछ, र हामी यो समानता तब मात्र महसुस गर्छौ जब हामी पापलाई बसमा पार्छौ र मानिसको सम्पदा परमेश्वरका छोराहरूको स्वतन्त्रता प्रमाणित गर्छौ। येशू छालहरूमा हिँड्नुभयो, भिडलाई खुवाउनुभयो, बिरामीहरूलाई निको पार्नुभयो र भौतिक नियमहरूको प्रत्यक्ष विरोधमा मरेकाहरूलाई जीवित पार्नुभयो। उहाँका कार्यहरू विज्ञानको प्रदर्शन थिए, जसले भौतिक ज्ञान वा कानुनको झुटा दावीहरूलाई परास्त गर्यो। ख्रिस्ट त्यो आत्मा हुनुहुन्थ्यो जसलाई येशूले आफ्नै भनाइहरूमा संकेत गर्नुभयो, म बाटो सत्य र जीवन हो, म र मेरो पिता एक हौ। यो ख्रिस्ट वा मानिस येशूको देवत्व, उहाँको दिव्य स्वभाव थियो। उहाँलाई जीवन्त बनाउने ईश्वर भक्ति, दिव्य सत्य, जीवन र प्रेमले येशूलाई पाप, रोग र मृत्युमाथि अधिकार दिनुभयो। उहाँको मिसन स्वर्गीय अस्तित्वको विज्ञान प्रकट गर्नु थियो। परमेश्वर के हुनुहुन्छ र उहाँले मानिसको लागि के गर्नुहुन्छ भनेर प्रमाणित गर्नु थियो। साँचो खुसीको लागि मानिसले आफ्नो सिद्धान्त दिव्य प्रेमसँग मेल खानुपर्छ, पुत्र पितासँग ख्रिस्टसँग मेल खानुपर्छ। हाम्रो स्वर्गीय पिता, दिव्य प्रेमले माग गर्नुहुन्छ कि सबै मानिसहरूले हाम्रा गुरु र उहाँका प्रेरितहरूको उदाहरण पछ्याउनुपर्छ र उहाँको व्यक्तित्वको पूजा मात्र गर्नु हुँदैन। यो दुःखद छ कि ईश्वरीय सेवा भन्ने वाक्यांश दैनिक कार्यहरूको सट्टा सार्वजनिक पूजाको अर्थमा यति सामान्य रूपमा आएको छ। ईसाई धर्मको प्रकृति शान्तिपूर्ण र आशिषमय छ, तर राज्यमा प्रवेश गर्नको लागि आशाको लङ्गरलाई पदार्थको पर्दाभन्दा बाहिर सेकिनामा फ्याँक्नुपर्छ जहाँ येशु हाम्रो अगाडि जानुभएको छ, र पदार्थभन्दा बाहिरको यो प्रगति धर्मीहरूको आनन्द र विजयका साथै तिनीहरूको दुःख र कष्टहरू मार्फत आउनुपर्छ। हाम्रो गुरु जस्तै हामीले भौतिक भावनाबाट अस्तित्वको आध्यात्मिक भावनामा प्रस्थान गर्नुपर्छ। पश्चाताप र पीडाको हरेक पीडा, सुधारको हरेक प्रयास, हरेक असल विचार र कार्यले हामीलाई येशूको पापको प्रायश्चित बुझ्न र यसको प्रभावकारितालाई सहयोग गर्न मद्दत गर्नेछ। तर यदि पापीले प्रार्थना र पश्चाताप गरिरहन्छ, पाप गर्छ र पछुताउँछ भने प्रायश्चितमा उसको थोरै मात्र भाग हुन्छ। परमेश्वरसँगको एकतामा किनभने उसको हृदयलाई सुधार गर्ने र मानिसलाई बुद्धिको इच्छा गर्न सक्षम बनाउने व्यावहारिक पश्चातापको अभाव हुन्छ। जो मानिसहरूले कम्तीमा आंशिक रूपमा हाम्रा गुरुको शिक्षा र अभ्यासको ईश्वरीय सिद्धान्त प्रदर्शन गर्न सक्दैनन्, तिनीहरूको परमेश्वरमा कुनै भाग हुँदैन। यदि उहाँको अनाज्ञाकारितामा बाँचिरहेका छौँ भने हामीले कुनै सुरक्षा महसुस गर्नु हुँदैन, यद्यपि परमेश्वर असल हुनुहुन्छ। येशूले भन्नुभयो, विश्वास गर्नेहरूलाई यी चिन्हहरू पछ्याउने छन्, तिनीहरूले बिरामीहरूमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। कसले उहाँलाई विश्वास गर्छ? उहाँले आफ्ना चेलाहरूलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो, तर उहाँले भन्नु भएन, यी चिन्हहरू तिमीहरूलाई पछ्याउने छन्, तर तिनीहरूलाई आउने सबै समयमा विश्वास गर्नेहरूलाई। अर्को पटक येशूले 12 जनाको लागि मात्र होइन, तर तिनीहरूको वचनद्वारा विश्वास गर्ने धेरैको लागि प्रार्थना गर्नुभयो। हामी सबैले सिक्नुपर्छ कि जीवन नै ईश्वर हो। आफैलाई सोध्नुहोस् कि म सर्वोच्च भलाइको नजिक पुग्ने जीवन बिताइरहेकी छु, कि म सत्य र प्रेमको उपचार शक्ति प्रदर्शन गर्दैछु। यदि त्यसो हो भने बाटो पूर्ण दिनसम्म उज्यालो हुँदै जानेछ। तपाईँको फलले परमेश्वरको बुझाइले मानिसमा के ल्याउँछ भनेर प्रमाणित गर्नेछ। यो विचारलाई सधैँ धारण गर्नुहोस् कि यो आध्यात्मिक विचार पवित्र आत्मा र ख्रिष्ट हो, जसले तपाईँलाई वैज्ञानिक निश्चितताका साथ यसको दिव्य सिद्धान्त प्रेम अन्तर्निहित ओभरलाइन र सबै सत्य अस्तित्वलाई समेट्ने उपचारको नियम प्रदर्शन गर्न सक्षम बनाउँछ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ। र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।